नमस्कार। रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ, म सन्तोष रिग्मी। स्थानीय तहको निर्वाचन घोषणासँगै दलहरू निर्वाचन केन्द्रित भएका छन्। दलका नेताहरू जिल्ला जिल्ला पुग्न थालेका छन्। सबै दलहरूले निर्वाचन केन्द्रित कार्यक्रम नै घोषणा गरिसकेका छन्। सत्तारूढ़ नेकपा एकीकृत समाजवादीले पार्टी बैठक मार्फत देशव्यापी रूपमा संगठन सुदृढ़ीकरण तथा निर्वाचन तयारी अभियान सञ्चालन गरिरहेको छ। आजको अन्तर्सम्वादमा हामी स्थानीय तहको निर्वाचन, दलहरूको तयारी, सत्ता गठबन्धन, सरकारको समीक्षा लगायतका विषयमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब यहाँहरूले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने भनेर पार्टी बैठकबाट निर्णय गरिसक्नु भएको छ र निर्वाचन कार्यक्रम यहाँहरूको शुरू भइरहेको छ। अहिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँहरू कसरी कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?
हामीले दुई तिन हिसाबले गरिरहेका छौँ। पहिलो कुरा त हामीले केन्द्रीय कमिटिको बैठक नै राखेर अब निर्वाचनमा केन्द्रित भएर अगाडि बढ्ने भन्ने कार्ययोजना पारित गरेका छौँ। त्यो कार्ययोजना अनुसारको अभियान सुरु गर्नका निम्ति प्रदेश र जिल्ला कमिटिका बैठकहरूको आयोजना भइरहेको छ र अन्य हिसाबले पनि जनसङ्गठनहरूको बैठक आयोजना गर्ने हिसाबले र गाउँ गाउँमा भेला बैठक प्रशिक्षणका अभियानहरू पनि सञ्चालन गर्ने हिसाबले समेत हामी अगाडि बढिरहेका छौँ एकातर्फ भने। अर्कोतर्फ निर्वाचनमा जाँदाखेरि लिएर जाने घोषणा पत्रको तयारीमा लागिरहेका छौँ। त्यसै गरी निर्वाचनको बेला के कस्ता कामहरू गर्नुपर्छ भन्ने एउटा निर्वाचन निर्देशिका तयार गर्ने त्यो काममा पनि हामी लागिरहेका छौँ र उम्मेद्वारहरूको मापदण्ड के हुन्छ त्यसको निर्माण गर्ने मापदण्ड तय गर्ने त्यो काममा पनि लागिरहेका छौँ र उम्मेद्वार चयन प्रक्रिया कस्तो अप्नाउने त्यसको पनि तयारीमा हामी लागिरहेका छौँ। यही हिसाबले कतिपय प्रक्रियागत तयारीहरू छन् भने कतिपय जनतासँग सम्बन्ध राख्ने सम्पर्क राख्ने अभियानहरू छन्। यो दोहोरो हिसाबले हामी अगाडि बढिरहेका छौँ।
जस्तो महासचिवज्यू, यहाँहरूले विगतमा एउटा अभ्यास गर्नुभयो राजनीतिक ध्रुवीकरणको हिसाबले, वाम गठबन्धन बनाउनुभयो, पार्टी नै एकता पनि गर्नुभयो, एउटै पार्टी चाहिँ बलियो पार्टी कम्युनिष्ट पार्टी चाहिन्छ भनेर। तर अहिले परिस्थिति फेरिएको छ, यहाँहरू फरक फरक चिरामा हुनुहुन्छ, फरक फरक दलमा हुनुहुन्छ। हिजो एउटै दल भएको, आज तीनवटा चारवटा दल भएको स्थिति छ। अब निर्वाचनमा यहाँहरू जाँदाखेरि पनि अब कम्युनिष्टका धेरै पार्टीहरू भइसकेपछि हामी यस कारणले फरक हौं भनेर जनतामा जानै पर्ने हुन्छ। यहाँहरू चाहिँ के आधारमा कसरी फरक हुनुहुन्छ, यहाँहरू कसरी जनतामा जानुहुन्छ?
हामीले जुन उद्देश्य राखेर पार्टी एकता गरेका थियौँ त्यस अनुसार काम हुन सकेन। पार्टी एकता गरेर निर्माण गरिएको सरकारले चुनावको बेला जस्ता कुराहरू हामीले जनताको बीचमा भनेका थियौँ, जुन घोषणा पत्र लिएर जनताको बीचमा गएका थियौँ, त्यस अनुसार काम हुन सकेन। संसदीय कम्युनिष्ट आन्दोलनको हिसाबले, कम्युनिस्ट पार्टीको हिसाबले, कम्युनिस्ट सिद्धान्त अनुसारका काम जसरी गर्नुपर्ने थियो ती कामहरू भएनन्। त्यही कारणले पार्टीको एकता कायम रहन सकेन र हामीले यहाँले भन्नुभयो जस्तै अलिक फरक ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति उत्पन्न भयो। अहिले अब हामीले लिएर जाने विषय भनेका चाहिँ तिनै कुरा हुन् कि हामीले जुन कबुल गरेका थियौँ त्यस अनुसारको काम नभएको हुनाले आज फरक हिसाबले हामी जनताको बिचमा तपाईँहरूसँग आउन बाध्य भएका छौँ। खास गरिकन संविधानले समाजवादी उन्मुख समाज निर्माण गर्ने भनेर जे उद्घोष गरेको थियो, संविधानमा हामीले जे व्यवस्था गरेका थियौँ, त्यस अनुसार अगाडि बढ्न नसकेको कारणले हामी त्यतातर्फ जान चाहन्छौँ भन्ने उद्देश्यका साथ हामी यो फरक ढङ्गले आएका छौँ। हामी संविधानमा जे भनिएको छ, संविधानले जे निर्देश गरेको छ, त्यस अनुसार यो मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहन्छौँ। हाम्रो लक्ष्य के हो, त्यो लक्ष्य प्राप्तिका निम्ति हामीले गर्नुपर्ने धेरै कामहरू छन्, तर त्यो चाहिँ प्रारम्भ नै भएन। धेरै कामहरू गर्नका निम्ति कामको प्रारम्भ त हुनुपर्थ्यो, त्यो प्रारम्भ नै भएन, त्यो यात्रा प्रारम्भ नै भएन, समाजवादतर्फको यात्रा प्रारम्भ नै भएन। हामी चाहिँ त्यो यात्रा प्रारम्भ गर्न चाहन्छौँ, त्यो यात्रातर्फको हाम्रो कदम हो भन्ने हिसाबले नै हामी जनताको बिचमा जान चाहिरहेका छौँ। त्यसरी नै हामी जानेछौँ। त्यसभित्र थुप्रै कुराहरू पर्नेछन्, त्यसको शैक्षिक क्षेत्रमा के हुन्छ, आर्थिक क्षेत्रमा के हुन्छ, सामाजिक क्षेत्रमा के हुन्छ, सांस्कृतिक क्षेत्रमा के हुन्छ, ती सबै घोषणा पत्र मार्फत लिएर हामी जनता बीचमा जानेछौँ।
जस्तो अब एउटै पार्टी हुँदाखेरि गर्न नसकेको काम अब फरक फरक ढंगले गर्नुपर्ने अवस्था आयो, अथवा यहाँहरू अब अहिले स्पष्टै रूपमा भन्दाखेरि फरक चाहिँ शक्तिसँग जो हिजो प्रतिस्पर्धा गर्नुभएको नेपाली कांग्रेससँग गठबन्धनमा हुनुहुन्छ, सत्तामा हुनुहुन्छ, अब जो हिजो यहाँहरूको एउटै पार्टी थियो नेकपा एमाले आज यहाँहरूको प्रमुख प्रतिस्पर्धीका रूपमा देखा परेको छ, किनभने जिल्ला तहमा स्थानीय तहमा यहाँहरूको प्रतिस्पर्धा त्यसरी अहिले पछिल्लो समयमा यहाँहरू त्यसरी हेरिरहनु भएको छ। अब यसमा के फरक हुन्छ त आम जनतालाई कसरी बुझाउने? होइन, हिजो हामी एउटै पार्टीमा हुँदा यसरी काम गर्न सकेनौं, आज हामी फरक ढंगले चाहिँ यसरी काम गर्छौं, विश्वास दिलाउने त आधारहरू होला नि त यहाँहरूसित।
विश्वास दिलाउने आधारहरू छन्, भन्नुपर्ने विषयहरू पनि छन्, जे भनेर हामीले हिजो जनतासँग मत माग्यो थियो त्यस अनुसार काम भएन। सबभन्दा पहिलो कुरा चाहिँ नि हो, हिजो जनताको बिचमा जाँदाखेरि बिजेपी स्थानीय चुनावको कुरा गरौँ या सङ्घ र प्रदेशको चुनावको कुरा गरौँ, त्यति बेला हामीले जुन वाचा कबुल गरेका थियौँ जनतासँग त्यस अनुसारको काम भएन भन्ने विषय नै मुख्य विषय हो। र यहाँले जुन प्रतिस्पर्धाको कुरा गर्नुभएको छ, प्रतिस्पर्धा स्थानीय विशेष अनुसार हुनेछ, सबै ठाउँमा एउटै खालको स्थिति छैन। पार्टीहरूको कोही कुन पार्टीको पकड छ, कुनै कहीँ कुनै ठाउँमा अर्को कुनै पार्टीको पकड छ, त्यसो भएर यो स्थानीय निर्वाचन र स्थानीय विशेषता अनुसार अथवा स्थानीय अवस्था अनुसारको प्रतिस्पर्धा हुन्छ र विषयहरूलाई पनि स्थानीय अवस्था अनुसारकै उठाउनु पर्ने हुन्छ। सबै कुराको तयारी नै छ अहिले त। हामी
भनेको चाहिँ केन्द्रीय विषय फरक हुनेछ, केन्द्रीय विषयमा चाहिँ सरकारले काम गर्न सकेन भन्ने हुनेछ यहाँहरूको मत माग्ने आधार, स्थानीय तहमा चाहिँ यहाँहरू स्थानीय मुद्दा लिएर उठ्नुहुनेछ।
स्थानीय तहमा चाहिँ अब एउटै पार्टीका मान्छे निर्वाचित पनि भएका छैनन्,
हजुर,
विगतमा पनि फरक फरक पार्टीका मान्छे निर्वाचित भएका छन्, कहीँ राम्रा काम पनि भएका छन्, कहीँ काम नभएको अवस्था पनि छ। त्यसै भएर अहिले स्थानीय जुन स्थानीय तहमा जुन खालको अवस्था छ त्यही खालका मुद्दाहरू नै त्यहाँका मुद्दा बन्छन्।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी स्थानीय तहको निर्वाचन घोषणासँगै दलहरू निर्वाचित केन्द्रित भएका छन्, त्यसै गरी निर्वाचन केन्द्रित दलहरू अहिले जिल्ला जिल्ला र स्थानीय तहसम्म पुग्न थालिसकेका छन्। दलका शीर्ष नेताहरूदेखि मध्यम नेताहरू तथा केन्द्र स्तरका सबै नेताहरू अहिले जिल्ला जिल्लामा पुगिरहनु भएको छ। पार्टीहरूले औपचारिक रूपमा कार्यक्रमहरू आयोजना गरिरहेका छन्, यसै विषयमा हामी कुराकानी गर्दैछौ। नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल हामीसँग हुनुहुन्छ। महासचिवज्यू, जसो अब अहिले सत्ता गठबन्धन यहाँहरूले जुन सरकार सञ्चालनका लागि बनाउनुभयो र योभन्दा अगाडिको सरकारले संविधान मिचेको भन्ने खालको यहाँहरूको जुन दलिल थियो त्यसलाई सर्वोच्च अदालतले सदर गरिदियो, त्यो हिसाबले यहाँहरू त्यो सत्ता गठबन्धनमा हुनुहुन्छ, अहिले सरकार सञ्चालन गरिरहनु भएको छ, अब निर्वाचनमा पनि हाम्रो गठबन्धन हुन्छ भनेर यहाँहरूले भनिरहनु भएको छ, त्यो चाहिँ कसरी यहाँहरू त्यो चाहिँ गठबन्धनलाई निर्वाचन केन्द्रित गराउनुहुनेछ, त्यसको के हुनेछ त्यसका?
संविधान मिचिएको विषय हाम्रो यो निर्वाचनको पनि विषय हुनेछ। पहिलो कुरा त संविधान को कार्यान्वयन पूर्ण रूपमा गर्ने तर्फ अगाडि बढ्नु पर्नेन, त्यसो नगरेर संविधानलाई मिच्ने देशलाई तहस नहस पार्ने जुन व्यवहार भयो त्यो विषय हुने नै छ। दोस्रो, हाम्रो गठबन्धन पनि त्यही आधारमा बनेको हो, यो संविधानको रक्षा गर्नका निम्ति, लोकतन्त्रको रक्षा गर्नका निम्ति राष्ट्रियतामाथि जुन खालका आँचहरू पुर्याउने काम भएका थिए ती कामहरूको प्रतिवाद गर्नका निम्ति अथवा राष्ट्रियताको संरक्षण सम्वर्धन गर्नका निम्ति र मुलुकलाई संविधानले निर्दिष्ट गरेको दिशामा अगाडि बढाउनका निम्ति यी उद्देश्य राखेर नै हामीले गठबन्धन गरेका हौ र तिनी सरकारदेखि प्रदेश सरकारहरू तिनी आधारमा बनाएका हौ। त्यो ती मुद्दाहरू आज पनि यथावती छन्, ती भनिएका विषयहरू अनुसार काम गर्नुपर्ने आवश्यकता अहिले पनि छ। त्यस कारणले यो गठबन्धनको औचित्य अहिले पनि त्यतिकै छ जति यो निर्माण हुँदाखेरि थियो, त्यसलाई हामीले अहिले पनि ध्यानमा राखेका छौँ र त्यसै आधारमा यो गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा अहिले गठबन्धनमा रहेका सबै पार्टीहरूको बिचमा एकमत छ, एक राय छ। स्थानीय चुनावमा जाँदाखेरि कतिपय ठाउँमा स्थानीय विशेषता अनुसार त्यहाँ उम्मेदवारीका सन्दर्भमा आकाङ्क्षीहरू धेरै हुने, परिस्थिति पनि फरक हुने कारणले सबैतर्फ सबै स्थानमा एकरूपताका साथ जान सकिन्छ कि सकिन्न होला भन्ने एउटा प्रश्न त छ, तर आधारभूत रूपमा नीतिगत हिसाबले चाहिँ हामी एकै ठाउँमा रहेर जान सक्छौँ भन्ने आधारहरू अहिले हामी हाम्रा बिचमा छन् र दृष्टिकोण पनि लगभग सबै गठबन्धनमा रहेका सबै दलहरूको समान रहेको हुनाले त्यस हिसाबले नै हामी जान्छौ भन्ने देखिन्छ।
जस्तो त्यसको मिलन बिन्दुहरू के हुन सक्छ? यहाँले केही कुराहरू आउँदै भयो कि कतिपय ठाउँमा यहाँहरू बलियो हुनुहुन्छ, कतिपय ठाउँमा गठबन्धनमा रहेको अर्को पार्टी बलियो छ, कतिपय ठाउँमा अब यहाँहरूको गठबन्धनमा पनि पाँचवटा दल छ। अब त्यो त्यसको कहाँनिर मिलन बिन्दु हुन सक्छ, कसरी त्यसका आधारहरू खोज्नुहुनेछ यहाँहरूले?
मूल आधार त मूल नीति नै हुनेछ हामी लोकतन्त्रको रक्षा, संविधानको रक्षा, संविधानले निर्दिष्ट गरेको दिशामा मुलुकलाई अगाडि बढाउनु पर्ने मुद्दाहरू जुन छन् तीन मुद्दाहरू त हाम्रा आधारभूत मुद्दा हुनेछन्। साझा सबैका मुद्दा हुनेछन्, सबै ठाउँमा हामीले उठाउँदैछौँ। त्यो स्थानीय विशेषता अनुसारका स्थानीय मुद्दाहरू पनि हुनेछन्। ती स्थानीय मुद्दाहरूमा मिलेर जाने स्थिति सिर्जना गर्नका निम्ति हामीले कोसिस गर्नेछौँ। शक्ति सन्तुलनको हिसाबले हेर्नुपर्ने अर्को अवस्था हुन्छ। त्यो भनेको चाहिँ अब कुनै स्थानीय विशेष अवस्था अनुसार हुन्छ। कुनै ठाउँमा एक्लै एक्लै जितेर पनि लड्ने, एक्लै एक्लै चुनाव लडेर पनि जित्ने स्थिति बन्दाखेरि अब दलभित्रै यो गठबन्धनभित्रै पनि एक्लै पो जानुपर्छ कि भन्ने त्यस्तो धारणा प्रकट हुन सक्छ। त्यस्तो अवस्थामा कसरी मिलाउने भन्ने केही समस्याहरू आउन सक्छन्। त्यति मात्रै हो, नत्र आम रूपमा चाहिँ त्यस्तो धेरै समस्या हुने देखिँदैन।
अब महासचिवजी, अलिकति सरकारको समीक्षा गरौँ। यहाँहरू जसरी एउटै पार्टीमा हुँदाखेरि अमेरिकी सहयोग परियोजना एमसिसीको कुरालाई लिएर यहाँहरूको दलमा भित्र ध्रुवीकृत देखियो, यहाँहरू चाहिँ अब फरक हिसाबले अगाडि बढ्नुभयो। अब अहिले अवस्था यस्तो आयो कि गठबन्धनका सन्दर्भमा गठबन्धन जोगाउने शर्तमा भनेर केही नेताहरूले पनि भन्नुभएको छ। यद्यपि अधिकांश नेताहरूले होइन, यो राष्ट्रहितमा छ भनेर पनि धारणाहरू दिनुभएको छ र जुन हिसाबले व्याख्यात्मक टिप्पणी गरिएको छ त्यसपछि सुनिश्चितता एउटा गरिएको भनेर यहाँहरू सबैले त्यो कुरालाई स्वीकार गर्नुभएको छ। यद्यपि एमसिसीले यहाँहरूलाई कहीँ न कहीँ अलिकति रक्षात्मक बनाएको हो,
त्यस्तो छैन। हामीले खास गरी हाम्रो पार्टीको हिसाबले भन्दाखेरि हामीले एमसिसीलाई अस्वीकारै गर्नुपर्छ भनेर कहिले पनि भनेका थिएनौँ। हामीले के मात्रै भनेका थियौँ भने यसलाई जस्ता छ तस्तै पारित गर्न सकिँदैन, यसमा कहीँ न कहीँ कि बदलाउनको आवश्यकता छ, कि स्पष्टताको आवश्यकता छ, कि संशोधन कतिपय सम्म भए संशोधनै गरे पनि हुन्छ भन्ने ढङ्गले विषय अगाडि बढाएका थियौँ। त्यो धारणा हामीले राखेका थियौँ र अहिले जसरी अनुमोदन गरियो, अनुमोदन गर्ने बेलामा हामीले जस्ताको तस्तै गरेनौँ, हाम्रो हिसाबले व्याख्या गरेर गऱ्यौँ। यो हाम्रो जुन व्याख्यात्मक घोषणा छ यसको अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनलाई हामीले आधार मानेका छौँ। जेनेभा कन्भेन्सन अन ट्रिटी अफ अन ल अफ ट्रिटी र आइसिजेको जो चाहिँ संविधान सम्झौता अनुमोदन गर्दाखेरिको प्रक्रिया र नेपालकै सन्दर्भमा हाम्रो सरकारले 2077 पारित गरेको एउटा सन्धि सम्झौता अनुमोदन गर्दाखेरि घोषणा गर्न सकिने प्रक्रिया भनेर जुन कार्यविधि तय गरेको थियो, ती तिन चारवटा कानुनका आधारलाई समेत हेरेर त्यो आधारमा यो घोषणा व्याख्यात्मक घोषणा गरेर जाँदाखेरि त्यो चाहिँ सम्झौताको अङ्ग बन्छ र सम्झौताका जुन विवादित बुदाहरू छन् ती बुदाहरूको भोलि कार्यान्वयनका सन्दर्भमा व्याख्या गर्नुपर्दा व्याख्यात्मक घोषणाले जे व्याख्या गरेको त्यही अनुसार मानिन्छ भन्ने भएपछि त्यसको अन्तर्राष्ट्रिय राष्ट्रिय कानुन आधार भइसकेपछि त्यसका आधारमा हामीले यो व्याख्यात्मक घोषणाकालाई सम्झौताको अङ्ग बनाएर एउटै निर्णयबाट अनुमोदन गरेर हामी गएका छौँ। त्यसरी हामीले जे भनेका थियौँ त्यो जस्ताको तस्तै पारित गर्न सकिँदैन भन्ने हाम्रो जुन अडान थियो त्यो अडान अनुसारै यसलाई हामीले चाहिँ व्याख्यात्मक घोषणा सहित अनुमोदन गरेका हौँ। त्यसो भएर यसले हामीलाई चाहिँ त्यस्तो अप्ठ्यारो त्यति पारेको छैन। सामान्य यो पारित गर्नुभन्दा अगाडि अथवा अनुमोदन गर्नुभन्दा अगाडि केही मतभेदहरू थिए, केही मत मतान्तरहरू थिए हाम्रै पार्टीभित्र पनि थिए, अरूतिर पनि देखेका थिए। तर हामीले जब यो प्रक्रियाबाट अगाडि गयौँ, हामीले फेरि पार्टीको बैठक बोलाएर, पार्टी स्थायी कमिटीको बैठक बोलाएर छलफल गरेर त्यहाँबाट निर्णय गरेर नै यो अनुमोदनको प्रक्रियामा हामी अगाडि गएका थियौँ र अनुमोदन भइसकेपछि पनि फेरि हामीले पार्टीको पोलिट ब्युरोको बैठक र केन्द्रीय कमिटीकै बैठक बोलाएर यसबारेमा यसरी गरियो, यो चाहिँ ठिक हो कि बेठिक हो भनेर छलफल पनि गऱ्यौँ र दुवै बैठकले, पोलिट ब्युरोको बैठकले पनि र केन्द्रीय कमिटीको बैठकले पनि यो जे गरियो त्यो ठिकै हो भनेर पारित गरिसकेका छन्। केन्द्रीय कमिटीबाट हामीले एउटा प्रतिवेदन यस यो पनि रहेको यो एनसिसी सम्झौता र यसको व्याख्यात्मक घोषणा भन्ने अंश समेत भएको राजनीतिक प्रतिवेदन पारित गरेका छौँ, सर्वसम्मतिका साथ पारित गरेका छौँ। कतिपय मतभेदहरू थिए भने पनि ती मतभेदहरू यो केन्द्रीय कमिटिको बैठकबाट जुन हामीले सर्वसम्मतिका साथ प्रतिवेदन पारित गर्यौँ त्यसपछि
महासचिवज्यू हजुर अब यस्ता हजुर हजुर महासचिवज्यू अब जस्तो अब एमसिसी देशको हितमा छ भन्ने कुरामा अब अहिले करिब करिब एउटा खालको राष्ट्रिय सहमति बनेको देखिएको छ यद्यपि बाहिर राजनीति हुने टीका टिप्पणी हुने क्रम जुन छ यो विगतदेखिको रोगका रूपमा रहेको यसले कहीँ न कहीँ नकारात्मक भूमिका निर्वाह त गर्यो नि होइन
यसले विवाद सृजना गर्यो मुलुकलाई नै एक प्रकारले विभाजित गर्यो यो गर्नु यस्ता सम्झौताहरू हामीले धेरै गरेका छौँ यो राष्ट्रहित र हितमा भन्दा पनि हामीले राष्ट्रिय राष्ट्रमा विकासका गतिविधिलाई अगाडि बढाउनका निम्ति यस्ता खालका सहयोग यो अनुदान सहयोग ऋण सहयोग सबै लिएका छौँ र धेरै जस्तो सम्झौताहरूमा यस्तै यस्तै खालका शब्दहरू पनि हामीले मानेका छौँ यो विवाद किन ती पहिलेका सम्झौताहरूमा विवाद किन हुने थिएन भने ती सम्झौताहरू संसदबाट अनुमोदन गरिरहेको थियो त्यस कारणले पनि विवाद हुने थिएन सामान्य सरकारले सम्झौता गर्थ्यो कार्यान्वयन गर्थ्यो सकिन्थ्यो यो सम्झौतालाई संसदबाट अनुमोदन गराउन खोजियो त्यसले गर्दा पनि विवाद भयो एउटा कुरा दोस्रो चाहिँ यो सम्झौता अमेरिकाको यो हिन्द प्रशान्त महासागरीय जुन रणनीति भनेर चाहिँ हिन्द प्रशान्त रणनीति भनेर जुन ल्याएको थियो त्यो रणनीतिको अङ्ग हो यो एमसिसी भनेर जसरी व्याख्या गरियो स्वयं अमेरिकन पदाधिकारीहरूले गरे र नेपालमा अध्ययन गर्ने कतिपय अध्येताहरूले पनि गरे गरिसकेपछि त्यसले विवादको विषय बनायो र पछिल्लो समयमा आएर जब नेपाल सरकारको तर्फबाट सोधिएका प्रश्नको जवाब दिने क्रममा यो इन्डो पेसिफिक रणनीतिको हिन्द प्रशान्त रणनीतिको चाहिँ अङ्ग पनि होइन र यो सम्झौता नेपालको संविधानभन्दा माथि पनि हुने होइन छैन भनेर दुईवटा प्रश्नमा जब प्रश्नसँग आएको थियो त्यसपछि चाहिँ अलिकति फरक परेको थियो त्यो विवाद पनि अलिक कम भएको पनि थियो एक हिसाबले यद्यपि जब अनुमोदनको प्रक्रियामा जान थाले त्यति बेला फेरि विवाद चर्कियो कि हो सडकमा पनि उत्रेर यसको विरोध भएकै हो तर पनि यो जसरी स्पष्ट पारियो स्पष्ट पारिसकेपछि अब हामीले यस्ता सम्झौताहरू अरू पनि गरेका छौँ अरूतिर पनि यस्ता खालका सहयोग लिएका छौँ भने यो हाम्रो व्याख्या अनुसारै जाँदाखेरि त केही फरक पर्दैन भन्ने हिसाबले हामीले यसलाई अनुमोदन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका हौँ।
हजुर हजुर अब सरकार सञ्चालनका अन्य कतिपय प्रश्नहरू छन् जस्तो अब महँगी बढेर गएको छ बजार कहीँ न कहीँ अनियन्त्रित भएको छ त्यसै गरी मानिसका अन्य जनजीविकाका सवालमा पनि सरकार कतिको खरो उत्रन सकेको छ भन्ने विषयमा प्रश्नहरू छँदैछन्। पछिल्लो समयमा जसरी पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धि भयो त्यो हिसाबले पेट्रोलको मूल्य त घटाउन नसकिएला किनभने अन्तर्राष्ट्रिय बजारमै त्यो बढ़िरहेको छ तर विद्युत त घटाउन सकिन्छ नि भन्ने खालका आम प्रश्नहरू आम जिज्ञासाहरूका सन्दर्भमा यहाँहरूले केही सोच्नु भएको छ यहाँहरूको गठबन्धनमा केही छलफलहरू भएको छ?
अहिले त्यसै ठोस रूपमा छलफल त भएको छैन तर यो तर्क जे छ त्यो चाहिँ सकारात्मक हो भन्ने मलाई लाग्छ। विद्युत हामी हाम्रो राष्ट्रिय उत्पादन हो यसमा चाहिँ हामीले कम गर्न सक्ने सम्भावना छ भने गर्नुपर्छ भन्ने नै हामीलाई लाग्छ। त्यसलाई त्यसले गर्दाखेरि पेट्रोलियम पदार्थको महँगीलाई यतातर्फ हामीले विद्युतको मूल्यलाई घटाएर सन्तुलनमा ल्याउन सकिन्छ। त्योभन्दा पनि ठुलो कुरा मलाई के लाग्छ भने अझै पेट्रोलियम पदार्थ प्रयोग गर्ने ठाउँमा हामीले चाहिँ विद्युत प्रयोग गर्ने स्थिति सिर्जना गर्नु पर्यो। विद्युतीय गाडीहरू चलाउने अवस्था सिर्जना गर्नु पर्यो। पेट्रोलियम यो चाहिँ जुन एलपी ग्यास छ एलपी ग्यासको ठाउँमा हामीले विद्युत प्रयोग गर्ने स्थिति सिर्जना गर्नु पर्यो। त्यतातर्फ गयौँ भने दीर्घकालीन रूपमा नै हामीले चाहिँ यो पेट्रोलियम पदार्थका निम्ति जुन लगानी गर्नु परिरहेको छ त्यो लगानीलाई घटाउन सकिन्छ होला। त्यसरी लगानी घटाइयो भने त्यो महँगीलाई पनि सन्तुलनमा राख्न सकिन्छ होला। त्यतातर्फ सोच्नुपर्छ भन्ने लाग्छ मलाई।
डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल। स्थानीय तहको निर्वाचन घोषणासँगै दलहरू निर्वाचन केन्द्रित भएका छन्। दलहरू आआफ्नो मुद्दा लिएर जिल्ला तह तथा स्थानीय तहसम्म पुग्न थालेका छन्। सत्ता गठबन्धनमा आबद्ध एउटा दल नेकपा एकीकृत समाजवादीका महासचिवसँग हामी कुराकानी गर्दैथ्यौं। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र काशीराम आचार्यसहित म सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।